फिर नेक्स्ट है, हिजाब के बगैर गैर महरम मर्दों औरतों का आपस में मिलना हराम है। अन जाबिरिन रदी अल्लाह उन्होंने नबी सल्लल्लाहु अलैहि वसल्लम ला तलिजु अलल मुगीबात फ़इन शैतान यजरी मिन अहदिकुम मजरद दम قُلْنَا وَمِنْكَ قَالَ وَمِنِّي وَلَكِنَّ اللَّهَ أَعَانَنِي عَلَيْهِ فَأَسْلَمَ۔ حضرت جابر رضی اللہ عنہ سے روایت ہے کہ نبی اکرم صلی اللہ علیہ وسلم نے فرمایا، اکیلی عورت کے پاس مت جاؤ کیونکہ شیطان تمہارے اندر اس طرح دوڑتا ہے جس طرح خون تمہارے جسم میں دوڑتا ہے۔ ہم نے عرض کیا اللہ کے رسول، کہ آپ کے جسم میں بھی شیطان دوڑتا ہے؟ یہاں سے دیکھیں صحابہ کا عقیدہ کتنا پختہ تھا، اللہ کے نبی کے بارے میں ان کے عقائد کتنے کلیئر تھے۔ خیر، آپ نے ارشاد فرمایا، ہاں میرے بھی جسم میں اسی طرح دوڑتا ہے، لیکن اللہ نے میری مدد فرمائی اور وہ میرا فرما بردار ہو گیا۔ اسے ترمذی نے روایت کیا ہے۔ تو بات بالکل واضح ہے، بے حجاب عورت مردوں کے لیے سب سے بڑا فتنہ ہے۔ ایک چھوٹا سا ایشو رہ گیا، میں فائدے کی خاطر بول دیتی ہوں۔ بعض بچیاں ایسی جابز کرتی ہیں کہ جہاں ان کو آفس میں کسی ایک مرد کے ساتھ بیٹھنا پڑتا ہے، مثلا سیکرٹری، کوئی باس ہے تو اس کے ساتھ آپ بیٹھے ہوئے ہیں، یا کہہ لیجیے انٹرپریٹر ہیں، یا اگر ڈینٹسٹ ہے تو ایک ہیلپر نرس ہے۔ ایوائڈ کرنا چاہیے ہر وہ جاب جس میں آپ کسی ایک بڑے اچھے سجے سمرے آفس میں ہیں اور آپ کے ساتھ ایک یا دو مرد اور ہیں، یہ خطرے کی علامت ہے۔ اور ایک وقت آتا ہے فرق ہی مٹ جاتا ہے، وہ ایسی خوشگپیاں کرتے ہیں جیسے سہیلیاں آپس میں باتیں کرتی ہیں، کینٹینز میں ساتھ بیٹھنا، بریک میں کھانا، اینڈ پہ جانا، اور اکثر رائڈز ہی لوگ ایک دوسرے کو دے رہے ہوتے ہیں۔ آگے دیکھیے، بے حجاب عورت مردوں کے لیے سب سے بڑا فتنہ ہے۔ عن اسامۃ بن زید رضی اللہ عنہ قال قال رسول اللہ صلی اللہ علیہ وسلم ما ترکت بعدی فتنۃ ہی ادر علی الرجال من النساء۔ مل کے پڑھیے ذرا یہ حدیث کے الفاظ میرے ساتھ، ما ترکت بعدی فتنۃ ہی ادر علی الرجال من النساء۔ حضرت اسامہ بن زید رضی اللہ عنہ سے روایت ہے کہ نبی اکرم صلی اللہ علیہ وسلم نے فرمایا، میں نے اپنے بعد مردوں کے لیے دین کو نقصان پہنچانے کے اعتبار سے عورت سے بڑا فتنہ کوئی نہیں چھوڑا۔ اسے مسلم نے روایت کیا۔ آپ نوٹ کیجئے ایسی حدیثیں، بلکہ اگلی بھی ساتھ ہی پڑھیں تو میں دونوں پہ تھوڑی سی وضاحت دوں گی۔ بے حجاب عورت مرد کے سامنے شیطان کی شکل میں آتی ہے۔ عن جابر رضی اللہ عنہ ان النبی صلی اللہ علیہ وسلم را امرأتا فدخل علی زینب فقدا حاجته وخرجا وقال ان المرأت اذا اقبلت فی صورت شیطان فاذا را احدکم امرأتا فاعجبته فلیاتی اہلہ فان ماہا مثل الذی ماہا۔ حضرت جابر رضی اللہ عنہ سے روایت ہے کہ نبی اکرم صلی اللہ علیہ وسلم نے ایک بے حجاب عورت کو دیکھا تو اپنی زوجہ حضرت زینب کے پاس تشریف لائے، اپنی حاجت پوری فرمائی اور باہر تشریف لائے اور فرمایا، بے حجاب عورت جب سامنے آتی ہے تو شیطان کی صورت میں آتی ہے، لہذا جب تم میں سے کوئی یہ عورت کو دیکھے اور وہ اسے خوبصورت لگے تو اسے چاہیے کہ اپنی بیوی کے پاس آ کر اپنی حاجت پوری کر لے، اس لیے کہ تمہاری بیوی کے پاس بھی وہی کچھ ہے جو اس عورت کے پاس ہے۔ اسے ترمذی نے روایت کیا ہے۔ نیکسٹ بھی پڑھ لیتے ہیں، گھر سے باہر نکلنے والی بے حجاب عورتوں کو شیطان زیادہ خوبصورت بنا کر دکھاتا ہے، جس سے وہ غیر محرم مردوں کی نظروں کا مرکز بنتی ہیں۔ عن عبداللہ ابن مسعود رضی اللہ عنہ عن النبی جی صلی اللہ علیہ وسلم قال المرأۃ عورۃ فإذا خرجت استشرفها الشیطان۔ حضرت عبداللہ بن مسعود رضی اللہ عنہ سے روایت ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا، عورت پوری کی پوری ستر ہے، جب وہ نکلتی ہے تو شیطان اسے اچھا یعنی حسین و جمیل کر کے دکھاتا ہے۔ اسے ترمذی نے روایت کیا۔ بے حجاب عورتیں پوری قوم کے لیے فتنے کا باعث ہیں۔ عن ابی سعید الخدری جی رضی اللہ عنہ عن النبی جی صلی اللہ علیہ وسلم قال ان دنیا خلوت خدیرت وَإِنَّ اللَّهَ مُسْتَخْلِفُكُمْ فِيهَا فَيَنْظُرُ كَيْفَ تَعْمَلُونَ فَاتَّقُوا الدُّنْيَا وَاتَّقُوا النِّسَاءَ فَإِنَّ أَوَّلَ فِتْنَةِ بَنِي إِسْرَائِيلَ كَانَتْ فِي النِّسَاءِ۔ حضرت ابو سعید خدری رضی اللہ عنہ سے روایت ہے کہ نبی اکرم صلی اللہ علیہ وسلم نے فرمایا، دنیا واقعی میٹھی اور سرسبز ہے، اللہ تعالیٰ تمہیں دنیا میں خلافت عطا کرنے والا ہے تاکہ دیکھے کہ تم کیسے اعمال کرتے ہو، لہٰذا دنیا سے بچنا اور عورتوں سے بچنا بنی اسرائیل کو گمراہ کرنے والا سب سے پہلا فتنہ عورتوں کا ہی تھا، اسے مسلم نے روایت کیا ہے۔ اب یہ ساری باتیں بلکہ اگلی بھی ہیں، اس کو بھی پڑھی لیتے ہیں۔ بے حجاب عورتوں کو دیکھنے والی غیر محرم مردوں کی آنکھیں زنا کی مرتکب ہوتی ہیں، جس سے عورت اور مرد دونوں گناہ کبیرہ کے مرتکب ہوتے ہیں۔ عن ابی ہریرہ رضی اللہ عنہ عن النبی صلی اللہ علیہ وسلم قال کتب علی ابن آدم خزہ من الزنا مدرک لا محالتا فالعینان زناہما النظر والاذنان زناهما الاستماع واللسان زناه الكلام واليد زناها البطش والرجل زناها الخطا والقلب يهوي ويتمنى ويصدق ذلك الفرج ويكذبه۔ حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ سے روایت ہے کہ نبی اکرم صلی اللہ علیہ وسلم نے فرمایا، اللہ تعالیٰ نے اپنے علم سے ابن آدم کا زنا سے حصہ لکھ دیا ہے، جسے وہ بہر صورت کر کے رہے گا، کیونکہ اللہ کا علم کبھی غلط نہیں ہو سکتا۔ آنکھوں کا زنا غیر محرم کو دیکھنا، کون سا لکھ لیجئے، شہوت کے ساتھ۔ لٹرلی دیکھنا منع نہیں، یعنی آپ ڈرائیونگ کر رہے ہیں اور سامنے اگر کوئی مرد گزرتا ہے تو یہ مراد نہیں، یعنی شہوت سے۔ اور جب پوسٹرز اور تصویریں اور سکرینوں پہ دیکھتے ہوئے لوگ کہ ہائے ڈیشنگ اور آئی ایم ڈائنگ فار ہیم، تو پھر تو آپ خود دیکھ سکتے ہیں، یعنی جہاں بھی شہوت کی نظر مرد کی عورت پر یا عورت کی مرد پر، یہاں اس سے مراد وہ ہے۔ کانوں کا زنا سننا ہے، کیا ایسی گندی باتیں جس میں ایک دوسرے سے محبت کی باتیں ہیں۔ زبان کا زنا بات کرنا ہے، ہاتھ کا زنا پکڑنا اور چھونا ہے، پاؤں کا زنا چل کر جانا ہے، دل کا زنا خواہش کرنا ہے۔ شرم کا ان باتوں کو یا تو سچ کر دکھاتی ہے یا جھوٹ، اسے مسلم نے روایت کیا۔ سچ کرنا یا جھوٹ سے مراد کیا ہے کہ یا تو پھر ان ساری پیش بندیوں کے بعد زنا کا اصل فعل ہو جاتا ہے۔ آپ دیکھیں نا، یہ سارے مراحل ہیں، اور اگر آپ دیکھیں تو کسی بھی فلم کی سٹوری کے اندر یہ ساری چیزیں آپ کو دکھتی ہیں۔ پہلے نظریں ملتی ہیں، پھر دل میں ارادے آتے ہیں، خواہشیں آتی ہیں، پھر زبان سے کوئی لفظ ہوتے ہیں، پھر چل کے قدم ڈیٹنگ کے لیے جاتے ہیں، پھر ایک دوسرے کو چھوتے ہیں، پھر دل میں تمنائیں آتی ہیں، پھر ہو سکتا ہے اس سے پہلے ہی ابا آ جائے، اس سے پہلے کوئی آ جائے اور پکڑے جائے۔ کوئی ضروری تو نہیں کہ زنا کا اصل فعل بھی ہو، لیکن یہ ساری تمہیدیں پوری ہو جاتی ہیں۔ اور یاد رکھیے، یہاں تو یہ مسلم کے الفاظ ہیں، بخاری کی روایت اس سے بھی سخت ہے، علینان تزنیانی وزناہم منت، یعنی وہاں اس سے بھی زیادہ ایک ایک جسم کے حصے کے زنا کی بات کی گئی ہے۔ تو آپ دیکھیے کہ اسلام کیا چاہتا ہے، دروازے بند کر دو۔ آپ اس کو دیکھیے کہ آندھی کے آنے کے اثرات ہیں، آپ کھڑکیاں تو بند کر دیں اور گھر کا دروازہ کھلا چھوڑ دیں، یا آپ کھڑکیاں تو کھلی چھوڑ دیں اور مین ڈور بند کر دیں، یا روشن دان کھلے رہیں، نتیجہ کیا ہوگا؟ کچھ نہ کچھ مٹی تو آئے گی نا۔ تو لہٰذا جب آپ کو اللہ نے قیمتی بنا دیا، تو آپ کی عزت اسی میں کہ آپ ان ساری چیزوں کو اپنے اوپر لے کر دیکھیں۔ یہ سب جائز ہے، کس کے لیے؟ جس سے آپ نکاح کی ڈوری میں بندھ چکی ہیں۔ دیکھیے، نکاح کی ڈوری میں بندھنا اور نکاح کی ڈوری میں بندھنے کی متوقع ہونا زمین آسمان کا فرق ہے۔ منگیتر کے لیے جملے نہیں بول سکتے، اس کو دیکھ نہیں سکتے اس نظر سے، اس سے چٹ چٹ نہیں کر سکتے، کیا پتہ شادی ادھر ہونی بھی ہے کہ نہیں۔ کئی دفعہ دیکھیے منگنیاں ٹوٹ جاتی ہیں، پھر لڑکیاں روگی ہوتی ہیں اور وہ کہتے ہیں میں نے کرنا ہی نہیں۔ جیسے ماں تھی تو کہنے کی بیٹا شادی نہیں کرتا، میں نے کہا کیوں نہیں کرتا، 30 سال کی عمر ہے، یعنی کوئی اپنے بچے کو بتا رہی ہے، تو میں نے کہا یقیناً کوئی ہوگی، ایسے اس عمر میں بچے منع نہیں کرتے۔ کہتی وہ کہتا جس سے کرنی تھی اس سے تو ہو نہیں سکی، تھی کوئی، اس کی شادی ہو گئی کہیں، اور اچھا نیک لڑکا تھا، اس نے آپس میں کوئی رابطہ بھی نہیں تھا، لیکن دل میں سوچا تھا کہ یہ اچھی بچی ہے اس سے شادی ہو، لیکن اس کی کہیں اور ہو گئی۔ اب اس چیز کو دل میں رکھ کے وہ آگے شادی کے لیے تیار نہیں۔ تو آپ کیوں خود کو فتنوں میں ڈالیں کہ آپ وقت سے پہلے وہ چیزیں سوچنے لگ جائیں جو ملنی نہیں، اور نہ ملنے کی صورت میں پھر آپ بعد میں روگی ہوں گے۔ پھر اسی طرح عورت کو اپنے پاؤں کی زینت بھی غیر محرم مردوں سے چھپانی چاہیے، عن ابن عباس رضي الله عنهما أن رجلا أتى النبي صلى الله عليه وسلم قد زاهر من امرأته فبقى عليها فقال يا رسول الله إني قد زاهرت من امرأتي فبقات عليها قبل أن أكفرها فقال وما حملك على ذلك يرحمك الله قال رأيت خلخالها في ضوء القمر قال فلا تقربها حتى تفعل ما أمرك الله. حضرت ابن عباس رضی اللہ عنہ سے روایت ہے عبداللہ بن عباس کیا کہ ایک آدمی نبی صلی اللہ علیہ وسلم کی خدمت میں حاضر ہوا، اس نے اپنی بیوی سے زہار کیا تھا. سمجھتے زہار کیا ہوتا ہے؟ قد سمع اللہ قول التي تجادلك في زوجها. زہار کا تذکرہ سورۃ الاحزاب اور سورۃ مجادلہ میں. دور جاہلیت میں طلاق کی یہ قسم ہوتی تھی، شوہر اپنی بیوی کو کیا کہتا تھا، انت علی کزہری امی، تو مجھ پر میری ماں کی پشت کی طرح ہے. جیسے آج گاؤں میں بعد دیہاتی کہتے ہیں تو میری ماں ہے آج سے، تو بیوی کو ماں کہہ دینا اس کو زہار کہتے تھے، اور اس کا بڑا لمبا چوڑا کفار ہے، جس میں ایک سمپل کیا ہے کہ 2 مہینے کے مسلسل روزے رکھنے ہیں. ایک چھٹ گیا پھر پیچھے جاؤ، کھانا کھلانا اور غلاموں کو آزاد کرنا ہے. تو اب اس کا چل رہا تھا زہار، لیکن کفارہ ادا کرنے سے پہلے صحبت کر بیٹھا. یہاں دیکھیں صرف زبان کے ایک بول کی سزا 2 مہینے کے روزے، یعنی 60 روزے ہیں. یعنی اگلی دنیا میں اگر ہمیں ہمارے بولوں کی سزائیں ملنے لگی تو کہاں بچیں گے؟ خیر، اب جب تک کفارہ ادا نہ ہو وہ بیوی حلال نہیں ہوتی، لیکن یہ اس سے تعلق قائم کر چکا. اس نرس کے اللہ کے رسول، میں نے اپنی بیوی سے زہار کیا تھا لیکن کفارہ ادا کرنے سے پہلے صحبت کر لی. آپ نے دریافت فرمایا اللہ تجھ پر رحم فرمائے. دیکھیے آپ، وہ اپنا گناہ بتا رہا ہے لیکن اللہ کے نبی اس کو دعا کہہ دے رہے اللہ تجھ پہ رحم کرے. ٹونٹ نہیں. یاد رکھیے، کوئی بڑا سا بڑا گناہ کر کے بھی اگر آئے، لیکن جب اس کے دل میں توبہ کا ارادہ ہے، گناہ سے بچنے کا ارادہ ہے، تو پھر آپ کے میرے لیے کیا بات ہے کہ اس پہ اس کو دعا دیجئے. انسان انسان ہوتا ہے اور اللہ تعالیٰ اس کے لیے توبہ کے بعد دروازے کھول دیتا ہے. یہاں بھی ایسے ہی ہوا. کہا اللہ تجھ پر رحم فرمائے، کس چیز نے تمہیں ایسا کرنے پر آمادہ کیا؟ اس نے عرض کیا میں نے چاندنی میں، یعنی چاندنی رات تھی، اس کی پازیب دیکھی اور اپنے اوپر قابو نہ رکھ سکا. آپ نے ارشاد فرمایا دوبارہ اس کے قریب نہ جانا جب تک کفارہ ادا نہ کر لو. اسے ترمذی نے روایت کیا. تو یہ تھا حجاب کا بیان. یا ایک چھوٹا سا مغالطہ دور کر دوں، ویسٹ میں عموماً حجاب کہتے ہیں سر کے اوپر کپڑے کو، اور نقاب کہتے ہیں منہ کو چھپانے کو. ایسے ہی ہے نا. جبکہ آپ دیکھیے کہ آپ احادیث کو دیکھ لیجئے، سعودی عرب میں چلے جائیے، پاکستان میں جب تک آپ تھے یا اب بھی جاتے ہیں، اوور آل جو لفظ عورت کے پردے کے لیے استعمال ہوتا ہے وہ حجاب ہے. یہ ایشو کب بنا؟ حجاب الگ ہو گیا، نقاب الگ ہو گیا، جب ہم ویسٹ سے ٹکرائے. بات سمجھے؟ شروع سے پردہ لفظ کیا ہے؟ اگر آج کوئی آپ سے کہے کیا آپ پردہ کرتی ہیں، فوراً ذہن میں کیا آتا ہے؟ نقاب کرتی ہیں کہ نہیں. حالانکہ شروع سے آج تک پردے کا لفظ صرف سر کے دوپٹے یا نقاب سے نہیں، وہ عورت کے پردے کے ساتھ تھا. العورت عورت، عورت تو پردے کی چیز ہے. تو کیا سمجھ آئی؟ آپ کوئی سوال کرنا چاہیں تو کوئکلی کر لیجیے. جی سسٹر،
بے شک اسکول میں جائیں گے، وہاں پہ بچیاں بچے ساتھ جی اکٹھے ہوتے ہیں.
جی جی، میں منڈے کا پوچھ رہی ہوں.
یہ کیسے ممکن ہے کہ یہ وہ زمانہ تھا جس میں یونیورسٹی اسکول کالجز نہیں ہوتے تھے، یہ ماحول بھی نہیں ہوتے تھے. ابھی یہ ماحول ایسے ہے، اس ڈفرنٹ ہے. الحمدللہ گھر کی جیسے کوشش کرتے ہیں کہ ماحول ایسے ہوں، لیکن جیسے یہ ابھی گھر میں آپ نے بتایا کہ جیسے نیپیوز ہیں یا ماموں یا دیور یا جو، ان سب کا پردہ جیسے ہمارے پیچھے سے گرینڈ گرینڈ اگر کرتے ہوئے آ رہے ہوں، اور وہ بھی ایک ماحول ہوتا ہے. لیکن ابھی جیسے ہم نے اپنے پیرنٹس کو چھوڑ کے یہاں پہ آئے، وہ ہمارا ایک ماحول، وہ ایک دنیا ختم ہو گئی. اب یہ دنیا ہے. اس میں میں تو چلو جس ابھی اس ڈسپوزیشن میں ہوں، لائک 50s میں 60s میں، تو سمجھ سکتی ہوں. لیکن آگے جو جنریشن ہے ان کو یہ ساری چیزیں بتانا، جس میں وہ ابھی وہ اسکول کے، کالج کے، یونیورسٹی کے، تو
یہ سسٹر آپ کا میں سوال سمجھ گئی.
اس کو دین وہی ہے لیکن ٹائم بہت آگے نکل گیا، اس میں یہ چیزیں کیسے ہم
کر سکتے ہیں؟ جزاک اللہ خیر، بہت اہم سوال ہے آپ کا کہ جب ہم اسلام کا کانسیپٹ آف پردہ، حجاب، لباس دیکھتے ہیں تو وہ آج کے فی زمانہ जो सेटअप चल रहा है उससे डिफरेंट दिखता है। तो हमारे वो बच्चे जिन्होंने देखा ही ये है, या आज हम जो बहुत दूर जा चुके वो क्या करें, ये सवाल था। क्योंकि अगर मैं सवाल ही से ही नहीं समझी तो जवाब क्या दूंगी। देखिए बहुत अच्छा इन्होंने दिया, और बल्कि यहाँ अगर आप देखें ना तो बुक में भी अब इसके बाद कोई ख़ास तौर पे पर्दे की बात नहीं आएगी, अब दूसरे लिबासों की बात है। तो मैं चाहती हूँ कि यहाँ एक सिर हासिल बात हम कर लें, जो बहुत हमने शुरू की थी इडन पल्स पे, अल्हम्दुलिल्लाह वो इस बात पे पूरी हो जाएगी। गो कि अगर हमने बुक पूरी करनी है तो हम एक्स्ट्रा टाइम लेके पढ़ लेंगे, लेकिन ये बात बड़ी अहम है। तो इस पर आप छोटी सी बात समझिए, एक होते हैं आइडियल हालात, आइडियल कंडीशंस क्या होती हैं जो के फिजिबल है, जो होना चाहिए। एक होते हैं वक्त और हालात की पैदावार। जब इस्लाम डोमिनेंसी पे होता है, जब इस्लाम अपनी रूह के साथ होता है, और था सहाबा कराम जिस सोसाइटी में थे, आप देखिए कि आप पढ़ते हैं कुरान पाक में वला तबर्रुजना तबर्रुजल जाहिलियतिल उला, आपको सभी को जुबानी आयत आती है कि दौरे जाहिलियत किसी बनाओ सिंगार करके ना चलो फिरो। जिस सोसाइटी में ये सारे अहकाम उतरे, सूरत नूर, सूरत अज़ाब, सूरत अलराफ और इन अहादीस के, वो सोसाइटी कैसी थी, फर्स्ट थिंग तो हमें ये देखना है। क्योंकि डिक्शनरी में है कि माँ कबल अल इस्लाम, जो ज़माना इस्लाम से पहले का है उसको इस्लाम ने, उसको डिक्शनरी ने जाहिलियत का दौर कहा। आप देखेंगे जो कंडीशंस आज आपको मुझे दिखते हैं, आप घर जाइए कागज़ कलम लें, रियली रियली आप लिखिए, बस आजकल बच्चियां क्या पहनती हैं, बच्चे क्या पहनते हैं, आज हिजाब कैसे होता है, आज ड्रेस कोड क्या है, पेंटें हैं नहीं, जो कुछ दिखते हैं हमें हम लिखें। और आप कागज कलम लेकर जरा सा, आपको मैं दावत दूंगी, रहीको मख्तूम बुक मेरे हिसाब से इस लिहाज से बहुत खूबसूरत है कि उसमें ना सिर्फ ये कि नबी सल्लम की ज़िंदगी को टच किया गया, बल्कि आपसे पहले के हालात पे इतना शुरू का हिस्सा है। आप उसमें से पढ़िए अरब के हालात नबी सल्लम की विरासत से पहले। अब हम इस वक्त इस सोच में, पहली बात है कूल डाउन, अल्लाह ने आपको मुझे जो चीज़ दी है दिखाई है तो ये 1400 साल पुरानी, बट इल्म की रोशनी में आपके सामने अब आई, आपको इर्द गिर्द जो देखा था आपको वही ठीक लग रहा था, अब आपको कुरान सुनने से कुछ और लगा। ये बिल्कुल ऐसे ही है कि जब नबी सल्लम को नबूवत मिली थी वहाँ का सेटअप क्या था, आपको हैरत होगी, आज के दौर से ज़्यादा बेहयाई थी, आज के दौर से ज़्यादा वल्गरनेस थी। सिर्फ जो आज़ाद औरतें थीं, यानी मीन जिसको ख़ानदानी औरतें कहते हैं, वो सिर्फ़ अपने लिबास का सही ख्याल रखती थीं। लौंडियाँ, जिसको आप गंदा लफ्ज़ बोलते हैं, लेकिन छोकरी, जिस लंग्स में छोकरी का लफ्ज़ कोई बोलता है, लौंडी सेंस में बोलती थी, वो चादर नहीं ले सकती थी, दुपट्टा नहीं ले सकती थी, मुख्तसर कपड़ों में होती थी। हत्ता कि अगर कोई लौंडी इस तरह से औरतों की तरह, आम ख़ानदानी औरतों की तरह अपने आप को छुपाती तो उसको बुरा समझा जाता था। अब्दुल्ला बिन उबई मदीना में था, लेकिन मक्का में भी ऐसी मिसालें मौजूद हैं, अबू जहल भी था, औरतों से जिस्म फरोशी करवाई जाती थी, एक औरत के साथ 10-10 मर्द मिलकर जिना करते थे, निकाह की 10 के करीब किस्में थी, जिसमें कुछ ऐसी भी थी कि शौहर अपनी बीवी को किसी दूसरे मर्द से मिलने भेजता था, और वो जो बड़े लोग होते हैं सियासतदान और बहादुर और मुफक्किर, क्यों कहते थे, जब तक बच्चा ना पैदा होने वाला हो वापस ना हो, खुद दूर रहता, जब तक उसकी बीवी किसी दूसरे मर्द के साथ प्रेग्नेंट ना होती उसके पास ना जाता, फिर बच्चा इसका बन के पलता, लेकिन कहता था कि उस मर्द की खूबियां इसमें आएंगी। बात समझे, निकाह की इतनी किस्में, आज इसको नियोग कहते हैं, इंडिया में नियोग नाम का भी निकाह मौजूद है, आप पढ़े हैरत होती, एक औरत एक एक वक्त में 4-4 मर्दों के साथ रहती थी। एक और ऐसा भी तबका था कि जब शादी होती थी किसी औरत की तो उसका देवर और उसका जेठ भी उसके लिए जायज था, यानी एक औरत एक घर में रहने वाले सारे मर्दों की बीवी होती थी। ये वल्ला ही मौजूद है आज भी, बट मैयर्स कैसे रही, ये है आपके सवाल का जवाब। नबी सल्लम इस्लाम के तौर पे वहाँ नुमाइंदे बनाकर भेजे गए, एक तो ये था पहले ही दिन सब कट 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 कट, बिल्कुल एक कह लीजिए दूसरी तरफ चीज जा रही थी। 13 साल मक्का के गुजरे, 3 बातें तौहीद, रिसालत और ईमान बिल आखिरा, ये 3 बेसिक पिलर्स हैं, इसी को असूल सलासा कहते हैं, यही कब्र के 3 सवाल हैं। इस पर एक सीरीज हमारी इस्लाम क्या है के नाम पे, उस पूरी बुक में 3 सवाल हैं कि कब्र में ये 3 ही सवाल पूछे जाएंगे, अल्लाह कौन है, अल्लाह कैसे है, अल्लाह क्या चाहता है, दूसरी बात रसूल कौन है, रसूल का हक क्या, और तीसरी बात मरने के बाद मेरे आपके साथ क्या होना है। 13 سال تک صرف یہ تزکیہ کیا گیا، یہ بیسک فاؤنڈیشن بنی. جب یہ فاؤنڈیشن بن گئی، آپ خود جانتے ہیں 13 سالہ مکی دور میں پردے کی ایک آیت نہیں اتری، شراب کی ایک آیت نہیں اتری، شراب پانی کی طرح پیتے تھے لوگ، سود کے بارے میں ایک حکم نہیں اترا، اشارے ملنے شروع ہو گئے آخری دور میں، ناپاک کہا گیا لیکن نہیں ہے، کوئی بات ٹچ نہیں کی گئی، حتیٰ کہ نماز معراج کے بعد نازل ہوئی. ویسے تو نماز فرض ہو چکی تھی مختلف فارمز میں، لیکن یہ جو اس وقت کی 5 نمازیں یہ 10 نبوی کے بعد نازل ہوئیں، جب آپ معراج پہ گئے اور سب نے سنا ہوا کہ 50 نمازوں سے 5 ہوئیں نماز کے ساتھ اللہ سے قرب. حالانکہ نماز پہلے تھی، فرانس والے پڑھ رہے ہیں محسنِ انسانیت، تو اس میں اس کی پوری ہسٹری ہے کہ یہ نمازیں 5 تک کیسے پہنچی، 1 سے 2، 2 سے 4، اور پھر بہرحال سمجھ آ گئی. جب یہ سارا ہو گیا نا تو مدینہ میں ہجرت ہوئی. ہجرت کے بعد دین کا ایک عملی نمونہ بنی مدینہ کی اسٹیٹ. آپ کہہ سکتے ہیں کہ مدینہ طیبہ از فرسٹ اسلامک کنٹری ان دا ورلڈ. جب وہاں پہنچے تقریباً 100-150 صحابہ تھے جو ہر میدان میں کودنے کو تیار تھے، جاہد فی اللہ ہی حق کا جہاد ہی کس خوب پیدا ہو گئی. جب اس حد تک تزکیہ ہو گیا، ایک ایک کر کے حکم آتے گئے، جمعہ بھی فرض ہو گیا، عید کی نمازیں بھی آ گئیں. سن 5 ہجری میں یہ جو میں نے آج بھی آپ کو حدیث لکھائی ہے پردے کے بارے میں، یہ جو آیتیں اتریں، طریقہ کار تھوڑا سا ہلکا سلولی ڈاؤن چلتا جا رہا تھا. نبی صلی اللہ علیہ وسلم کی بیویاں بیٹھی ہوتی تھیں اور مرد آ جاتے تھے، اللہ کے نبی کچھ نہیں کر سکتے تھے، لیکن عمر کو برا لگتا تھا کیونکہ کوئی اچھے لوگ، کوئی برے لوگ، کوئی قبیلوں کے سردار، تو حضرت عمر زچ وچ ہوتے تھے، کیونکہ آپ کو پتہ کچھ مردوں میں ویسی غیرت بہت ہوتی ہے. آپ کے اگر 2 بھائی ہیں تو آپ دیکھیں، ایک کو آپ کے سر سے دوپٹہ اترا دے کے کچھ نہیں ہوتا تو دوسرا آپ کو گھورتا ہے، چلو کپڑے پہنو، صحیح پہن کے ہوتا ہے نا. حضرت عمر میں فطری غیرت تھی، آسمان کی طرف دیکھا کرتے تھے، اور اللہ کے نبی کی روایات سے یہ بات ہے، اور عمر خود بھی کہتے ہیں، وہ کہتے ہیں میں نے رب کی موافقت کی فلاں فلاں موقع پہ، ان کے کہنے پہ پردے کی آیتیں اتری. بات سمجھ گئے؟ اب جب دل نے اللہ کی بڑائی کو مان لیا، رسول کے مقام کو پہچان لیا، اور مرنے کے بعد میں نے کس کو جواب دینا ہے؟ اللہ کو دینا. اس کے بعد نہ نماز بری لگی، بھاری لگی، نہ روزہ، اور پردہ، حجاب، شراب تک منہ سے لگے ہوئے جام ٹوٹے اور شراب چھٹی. سود میں پوری پوری نسلیں گر ہوئی تھی، لیکن کہا آج سے میں سود تو ختم کرتا ہوں، اور سب سے پہلے میں اپنے گھرانے کا ختم کرتا ہوں، آج بھی یہی کرنا ہے. بات سمجھیے گا. اب نبی صلی اللہ علیہ وسلم نے جس طریقے سے سوسائٹی کی ری ہیبیٹیشن کی تھی نا، آج کے دینداروں کو اس کی ضرورت ہے. آپ کہتے ہیں کل میں اپنی بیٹی کو لے آتی ہوں، اور آپ ذرا یہ جو پوری کتاب پڑھی ہے نا اس کا خلاصہ ان کو بتا دیں، اور آپ گمان کیا کریں گے کہ یہاں سے وہ نکاب کر کے نکلے گی؟ نہیں کرے گی، معذرت کے ساتھ. حالانکہ میری دعا ہے کہ وہ میری بات میں اتنا اثر ہو جائے کہ وہ نکلے، بٹ نہیں کرے گی. سب سے پہلے خود کو، اپنے آپ کو، میں نہیں بیٹیوں کا نام لیتی، اپنے آپ کو پہلے اللہ کا حق تو بچوائیے. پڑھیے 99 نیمز آف اللہ، ایک اللہ، رب الرحمن الرحیم، المالک القدوس السلام، المومن المہیمن الرزاق، ایک ایک نام کی تفصیل سنے نا تو دل پہ ایسے مروبیت آتی ہے جیسے صدر اوباما کا نام سن کے آتی ہوگی یا کسی ملکہ کا نام سن کے آتی ہے. اصل بات یہ ہے کہ ماں قدر اللہ حق کا قدر، ابھی اللہ کی قدر ہی نہیں کی. ہم نے دنیا کی کسی طاقت کا آرڈر تو مانا ہے، ورڈ آرڈر ہم نام سنتے ہیں، فلاں کا حکم اس کا سنتے، ابھی اللہ کے آرڈر کی اہمیت ہی نہیں پتہ چلی، اللہ کے نبی کی حیثیت کا نہیں پتہ. تو اس کے لیے سب سے پہلی چیز دعا، فرسٹ تھنگ دعائیں کریں، اپنے بھی لیے کریں، اپنی اولادوں کے لیے بھی کریں. دوسری بات، شرمندگی کا احساس، ریگریٹ فیل کریں کہ ہیں اللہ واقعی مجھے احساس ہے کہ یہ رستہ جو میں نے لیا یہ ٹھیک نہیں تھا، اس سے بہتر ہو سکتا تھا. جب آپ جسٹیفائی کرتے ہیں اور کہتے ہیں نہیں میں مانتا ہی نہیں، کیوں نہیں مانتا؟ کیونکہ میں عمل نہیں کرتا، ہے ہی نہیں پڑتا کیونکہ میں نہیں کرتی، نکاب کا کوئی تصور ہی نہیں ہے کیونکہ میں نہیں کرتی. ایون دیکھیں میں نکاب کرتی ہوں، اور کبھی کوئی نان مسلم سسٹر یا کوئی راہ جاتا مجھ سے ہی پوچھ لینا، وٹ ڈو یو تھنک اباؤٹ نکاب، لیٹ می وی ول ٹاک اباؤٹ نکاب، تو میں 2-4 جملوں میں پیار سے اسے کہوں سسٹر لیو اٹ، اٹس ناٹ اے بگ ڈیل، اٹس ویری لاسٹ تھنگ، لیٹ می آئی ول ٹاک ٹو یو اباؤٹ گاڈ، وٹ ڈو یو تھنک، ہو کریٹ دس، وٹ از دا پرپز آف لائف. میں خوبصورتی سے اس کی بات کا رخ کریٹر، رب، گاڈ، کریشن میں ڈال دوں گی، کیونکہ جس کو رب کا نہیں پتا اس کو رب کے حکم کا کیا پتا. دیکھیں نا، جس کو کسی بڑی حکومت کی طاقت کا، اتھارٹی کا پتا ہی نہیں، وہ اس کے حکم کو کیا لے گا. आप जिस भी मुल्क में रहते हैं, उस मुल्क की हुकूमत हुक्मरान, आप उनको कुछ समझते ही नहीं, आपको पता ही नहीं कि वो आपको क्या सजा दे सकते हैं। तो कोई अगर आर्डिनेंस जारी भी कर दे, आप कहेंगे छोड़ो मुझे क्या लगे। बात समझ रहे? सबसे पहले इस वक्त हमें क्या करना है, और यहाँ फिर रोक के एक बात कहती हूँ, पूरी यकीन से बात करती हूँ, मैंने कभी कच्ची पक्की तसल्लियाँ नहीं दी किसी को, और ना मैंने आपको खुश करने के लिए मसला नरम किया, और ना मैंने आपको नाराज़ करने के लिए जो अल्लाह ने जायज़ दिया है उसको भी जायज़ कर दूँ, ये भी नहीं कभी किया। लेकिन याद रखिए, इस वक्त हम दोबारा उसी रेवोल्यूशनरी दौर से गुजर रहे हैं जो नबी सल्लम की नबूवत के वक्त था, रिवाइवल ऑफ दीन है इस वक्त। आज का दौर जो हम सब गुजार रहे हैं और आगे में भी एक दो नस्लें हमारी गुजरेंगी, ये इतना ज्यादा एनरिच्ड दौर है कि अब हमारे पास सबके पास चांसेस हैं अबू बकर बनने के, उमर बनने के, उस्मान बनने के, अली बनने के। आज हम में से असहाबुल यमीन है तो इसी में से इंशाल्लाह साबिकून अव्वलून होंगे। क्यों? कि जब रिवाइवल ऑफ दीन होती है, तजदीद दीन होती है ना, तो उसमें बहुत सारे लोगों को उभरने का मौका मिलता है। समथिंग इज बेटर देन नथिंग समझकर दूसरों को साबुल जमीन पर रहने दें। अब ये मौजू हिजाब निकाब का ना, तो जो दूसरे सब कर रहे हैं फी जमाना, आप इसको कहिए इंशाल्लाह ये भी जन्नती है, ये भी साबुल जमीन है। बट मैंने मैन ऑफ चेंज बनना है, मैंने रेवोल्यूशनरी पर्सन बनना है, मैंने अपोजिट द विंड्स जाना है, मैंने अगेंस्ट द टाइड्स जाना है। जब हर सोसाइटी में 10% 20% लोग ऐसे निकलते आएंगे एक दो जनरेशन तक, वो सारे मिलकर दोबारा सहाबा जैसा वो एक ग्रुप बन जाएंगे कि हजरत ईसा आ जाएंगे। और याद रखिए मेरी बातें, मैंने आपने नहीं होना क्योंकि अभी वो निशानियां बहुत दूर हैं, लेकिन हजरत ईसा अलैहिस्सलाम जब दोबारा दुनिया में आएंगे, एग्जैक्टली वही सिचुएशन होगी जो नबी सल्लम के दुनिया में आने के वक्त थी। और फिर ऐसा इस्लाम गालिब होगा कि एक सजदा लोगों को दुनिया व माफीखा से प्यारा होगा। बात समझ? और उस वक्त फिर इस्लाम गालिब होगा, फिर बरकतें भी उतरेंगी, फिर सारा कुछ होगा। रह गई ये बीच के अब जो साल है ना, इसमें करें क्या? फिर आखिरी बात, इमाम इब्ने तैमिया ही की बात कोट करती हूँ, उनका एक कॉल है, कहते हैं जिस चीज ने पिछले दौर में इसलाह की थी वही बाद के दौर में भी इसलाह करेगी, और वो अल्लाह का कुरान है। अपनी नस्लों के हाथ में और अपने हाथ में और अपने शोहरों और अपने बच्चों के हाथ में कुरान पकड़ा दें, बगैर एग्जेजुरेशन के, बगैर किसी फिरका वारियत के रंग पे, बगैर किसी इंसानी अफकार और नजरियात और किसी की फिर से मुतासर हुए बगैर, डायरेक्ट कुरान और हदीस के रिसोर्सेज से जो बुक्स हैं आप उसको आम कर दें। मुझे आपको किसी से नहीं जोड़ना, आपने चार छः पाँच से मेरे साथ देख लिया, कोई एक दिन भी आपको फील हुआ कि मैंने अल्लाह के रसूल की हदीस या कुरान की आयत या उसको थोड़ा सा एलेबोरेट करने के अलावा किसी पर्सनैलिटी का यहाँ नाम लिया हो, किसी गिरोह का, किसी नाम का, उससे जुड़ जाए, वो ही बड़े अच्छे इमाम थे, वो सब सर आंखों पे हैं। जैसे आप देखिए इस वक्त हम इस मस्जिद में बैठे हैं, अल्हम्दुलिल्लाह बड़ी अच्छी मस्जिद है, शहर को सर्व कर रही है ना, अल्हम्दुलिल्लाह। तो क्या सिर्फ यही मस्जिद पूरे लंदन में है? हैरो में जाएंगे, मॉन्क्स पार्क में चले जाइए, नीजटन में चले जाइए, सारे शहर में एक से ज्यादा है। और हर मस्जिद में ज्यादा नहीं तो कम से कम एक तो इमाम है ना, खुतबे देते हैं, ये इनका काम है, ये हमारे मोहसिन है। हर दौर में जो दीन के उलमा थे, इमाम अबू हनीफा रहमहुल्ला, इमाम मालिक रहमहुल्ला, इमाम मालिक रहमहुल्ला, इमाम अहमद बिन हम्बल, ये अपने दौर के ऐसे इमाम थे जैसे आज मस्जिदों के इमाम हैं। अल्लाह ने उनको ज्यादा रिसोर्सेज दिए, उनके अंदर जस्तजू ज्यादा थी, अल्लाह ने उनको बरकत ज्यादा दे दी। लेकिन इसका ये नहीं मतलब कि अगर वेमले मस्जिद के इमाम की आप इज्जत करें, तारीफ करें, तो आप किसी दूसरी मस्जिद की ना करें। आपका मेरा काम आज है दुआ करें अल्लाह से कि अल्लाह इहदिनस सिरातल मुस्तकीम। तनकीद छोड़ दें, अपने आप को जजमेंटल ना बनाएं, और छोटी छोटी बातों पर बहस ना करें, किसी चार रंग का हिजाब पहने कैसा हो, अच्छा फिर ग्लव्स पहनने चाहिए कि नहीं, अच्छा सॉक्स पहनने चाहिए कि नहीं। देखिए अगर आप ये सारी चीज़ों को मैनेज कर सकते हैं तो आप एक चादर में भी कर लेंगे, और अगर आपने नहीं करना तो आप पहनकर भी नहीं कर रहे होंगे। बात समझ रहे हैं? तो मेरी नज़र में ये पर्दा और लिबास और ज़िबाइश आसाइश वाकई ये बात में आता है। उससे पहले आप ये देखिए कि अल्लाह ताला ने आपको क्या मौका दिया। हर आपको बड़े बड़े मीडिया पे, माशाल्लाह स्क्रीन्स पे बहुत दीन का काम करते लोग दिखेंगे, मर्द तो चले मर्द ही होते हैं, लेकिन औरतों में अगर कोई दिखती हैं, मुझे आपको फतवा देने की ज़रूरत नहीं है कि वो उनका अपना अमल क्या, वो क्या कर रहे हैं। कुछ लोग बगैर पर्दे के बड़ी बड़ी स्क्रीन पे आते हैं, मेकअप वाले चेहरे भी होते हैं। अब आप क्या करें, अपने ईमान को चेक करें। अगर आपको अपने लिए मेयार ही वो रखना है, देखिए ना टीचर को लोग देखते हैं, सीधी सी बात है, टीचर इज द, मैं कहती हूँ डेड एंड, स्टूडेंट उसे अंदर तो रहते हैं ऊपर कम ही जाते हैं। क्यों, हमारे टीचर नहीं करते हम भी नहीं करेंगे। जैसे लोगों ने IMX कराम के साथ किया, किसी इमाम तक कोई हदीस नहीं पहुंची, लोगों ने आज उसको अपनी किताबों से निकाल दिया कि वो है नहीं है तो हम मानते नहीं क्योंकि हमारे इमाम का उस पर कोई फतवा नहीं। गलत तरीका है। हमेशा अपने लिए रोल मॉडल रखें, लकत कान लकुम फी रसूलिल्लाह उसवतुन हसना, नबी, और जब ये मामला आए तो नबी की बीवियाँ, उनकी बेटियाँ, आपका अमल, और दुआ करें। बस जो नहीं करना, बद अखलाक नहीं होना, मुफ्ती नहीं बनना, और अपना मुफ्ती खुद बन जाए। अल्लाह ताला आपके मेरे लिए आसानी करे, और बहुत दुआ करूँगी कि हमने इन चंद दिनों में जो कुछ भी पढ़ा सुना, अल्लाह ताला हमें इस पे अमल की तौफीक अता फरमाए, और वाकई अल्लाह ने अगर हमें पल्स बनाया है तो हमें छुपे हुए मोती बनाए ताकि हमारी चमक कायम रहे। आप देखिए प्लास्टिक कोट उतर जाए तो चीज़ की चमक कम हो जाती है, आप रैपर खोल दीजिए तो कैंडी जो है वो कोई खाता नहीं है। तो इंशाल्लाह अल्लाह ने जो हमें इज्जत दी है, जो मुकाम दिया, और इसको आप इंसानियत से भी मनवाएंगे, थोड़ी सी स्ट्रगल की ज़रूरत है। अल्लाह ताला के फैसलों पे राजी रहे। और आखिरी फिर एक बात कह दूँ कि वी आर सॉरी टू बी मुस्लिम से निकली है। ये हमारी यंग जनरेशन को बात समझ आ रही है अब, अल्हम्दुलिल्लाह। हम बड़ों ने काफ़ी कॉम्प्रोमाइज़ किया, हम हर जगह काम भी नेकी का करते हैं तो दबे हुए और शर्मसार हैं। वी आर प्राउड टू बी मुस्लिम, वी हैव द बेस्ट लाइफ स्टाइल। अल्लाह ने जो हमें टाइम लाइन दे दी, जो लाइफ स्टाइल दे दी, दैट इज़ द बेस्ट। कॉन्फिडेंस के साथ इस्लाम पे निकली, यानी मैं वो कहते हैं ना कि माई पर्दा इज़ माई कॉन्फिडेंस, माई हिजाब इज़ माई ब्यूटी। और यकीन जानने कि दुनिया में जहाँ भी सफ़र का मौका मिला है, अल्लाह ही की शान से मिलता है। जहाँ जाती हूँ सिर्फ एयरपोर्ट पर इसलिए चलती फिरती रहती हूँ कि लोग मुझे देख लें, कोई ये ना कहे कि आज के दौर में कोई करता ही नहीं, करके एक देखेगा बुरा लगेगा, दूसरा दो चार चार छः उठेंगे, तीसरा दिन लोग सोचेंगे ही नहीं। हमेशा ऑनवर्ड नई चीज़ को लोग बुरा समझते हैं, तो हम मुसलमानों ने इसको चेंज करना है। अल्लाह कहते हैं वो क्या चाहते हैं, युरीदून लियुत्फिनूर अल्लाह बि अफवाहिहिम, वो चाहते हैं मुंह की फूकों से अल्लाह के नूर को बुझा दें, हालांकि वल्लाहु मुतिम्मु नूरिही। अब मेरे हाथ में शम्मा है, मसलन ये कैंडल है, मैंने पकड़ी हुई है, जल रही है, ये शम्मा क्या है, इस्लाम। मैं कौन हूँ, मुसलमान, मेरे हाथ में है, अल्लाह ना करे आप में से कोई, लेकिन बाहर के लोग आप हैं, बुझाइए इसको, कौन बुझाता है, मैं बुझाऊंगी तो बुझ जाएगी, आपकी फूकों से कुछ नहीं होगा। मीडिया वेस्ट जितना मर्जी इस्लाम के खिलाफ बोले, सबसे बड़ा खतरा हम नॉन प्रैक्टिसिंग मुस्लिम से है इस्लाम को। अल्लाह ताला हमारे शर से इस्लाम को बचाए। जजाकल्ला खैर वसन जजा सुबहानकल्ला वबी हमदी का शद अल्ला इलाहा इल्ला अंत अस्तग़फिरुका वअतूबु इलैक। अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।